الله ونعم الوكيل، حسبنا الله ونعم الوكيل، حسبنا الله، حسبنا الله ونعم الوكيل، حسبنا الله، حسبنا الله ونعم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على سيدنا محمد. اللهم صل. بسم الله الرحمن الرحيم، لا حول ولا قوة إلا بالله، لا حول ولا قوة إلا بالله. لا حول ولا قوة، لا حول ولا قوة إلا بالله، لا حول ولا قوة، لا حول ولا قوة إلا بالله، لا حول ولا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك. اللهم صل على سيدنا محمد وعلى. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك. اللهم صل. بسم الله الرحمن الرحيم، يا خفي اللطف أدركني بلطفك الخفي، يا خفي اللطف أدركني بلطفك الخفي، يا خفي اللطف أدركني. يا خفي اللطف أدركني بلطفك الخفي، يا خفي اللطف أدركني، يا خفي اللطف أدركني بلطفك الخفي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل. اللهم اللهم صل على سيدنا محمد وعلى آل سيدنا. بسم الله الرحمن الرحيم. يا باقي أنت الباقي، يا باقي أنت الباقي، يا باقي، يا باقي أنت الباقي، يا باقي، يا باقي أنت الباقي، يا اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. بسم الله الرحمن الرحيم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك، لا إله إلا أنت سبحانك. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. بسم الله الرحمن الرحيم. والله ذو فضل على المؤمنين، الله ذو فضل على المؤمنين، والله ذو فضل على المؤمنين، والله ذو فضل على المؤمنين، والله ذو فضل. والله ذو فضل على اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل اللهم صل على سيدنا محمد وعلى آل بسم الله الرحمن الرحيم. إنا لله وإنا إليه راجعون، إنا لله وإنا إليه راجعون، إنا لله وإنا إليه راجعون، إنا لله وإنا إليه. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. بسم الله الرحمن الرحيم. الله ولي الذين آمنوا، الله ولي الذين آمنوا، الله ولي الله ولي الذين آمنوا، الله ولي الذين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. بسم الله الرحمن الرحيم. والله ولي المؤمنين، والله ولي المؤمنين، والله ولي المؤمنين، والله ولي المؤمنين والله ولي والله ولي اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل اللهم صل على سيدنا محمد اللهم صل على سيدنا محمد دعا کر لیجیے. سبحان ربی العال الوهاب اللهم صل علی سیدنا محمد و علی آل سیدنا محمد و بارک وسلم. اے اللہ، یہ جو خط خواجگان پڑھا گیا اسے ہم نبی علیہ الصلوۃ والسلام کی خدمت میں ایصال ثواب کرتے ہیں، یا اللہ قبول فرما. نبی علیہ الصلوۃ والسلام کے وسیلے سے تمام انبیاء، تمام صحابہ، صحابیات، تابعین، تبع تابعین، ائمہ، مجتہدین، مفسرین، محدثین، فقہاء کرام اور تمام سلسلہ کے بزرگ، خصوصاً سلسلہ علیہ نقشبندیہ کے بزرگ، اور تمام مؤمنین مؤمنات، مسلمین مسلمات کو ایصال ثواب کرتے ہیں، اللہ قبول. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. الحمد لله وكفى، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وجاوزنا ببني إسرائيل البحر فأتوا على قوم يعطفون على أصنام سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارک وسلم. شاد باری تعالیٰ ہے، وجاوزنا ببنی اسرائیل البحر. اللہ رب العزت فرماتے ہیں کہ ہم نے پار کروا دیا بنی اسرائیل کو دریا. فأتوا علی قوم یعکفون علی اصنام، تو وہ لوگ ایک ایسی قوم پر سے گزرے کہ جو بتوں کی پوجا کرتی تھی، اور موسیٰ علیہ الصلوۃ والسلام کو اس قوم نے، بنی اسرائیل نے کہا کہ دیکھو کتنا آسان ہو گیا ان کے لیے कि ये एक बुत की पूजा करते हैं। ऐ मूसा अलैहिस्सलाम, आप हमारे लिए भी एक ऐसा बुत बना दें, बस फिर हम उसकी पूजा किया करेंगे। मूसा अलैहिस्सलाम को उनकी इस बात को सुन के बहुत नाराजगी हुई और आपने फरमाया, इन्नकुम कौमुन तजहलून, कि तुम तो बिल्कुल जहालत वाली बात करते हो। इस मुबारक आयत के अंदर बनी इसराइल ने एक मुतालबा मूसा अलैहिस्सलाम से किया कि जी हमारे लिए एक बुत बना दे जिसकी हम इबादत करें। अब आम तौर पर बहुत सारी कौम में और बहुत सारे लोग ऐसी बातें करते हैं कि जी हम बुत की इबादत कर लेते हैं। दुनिया में करोड़ों लोग बुतों की इबादत करते हैं, मगर इस कौम का ये कहना कि जी हमारे लिए एक बुत बनाए, हम उस बुत की इबादत करेंगे और उस पे मूसा अलैहिस्सलाम का नाराज होना इसलिए था कि बनी इसराइल वो कौम थी कि जिस कौम ने अल्लाह की बड़ी बड़ी निशानियां देखी। मूसा अलैहिस्सलाम का जादूगरों पे कामयाब होना वो देखा, उनका चमकता हुआ हाथ यदे बैजा देखा, और सबसे बड़ी निशानी तो अभी देख के आ रहे थे। मूसा अलैहिस्सलाम और ये बनी इसराइल ये एक दरिया के पास आए, दरिया ने रास्ता छोड़ दिया और ये दरिया से गुजर गए, दूसरी तरफ निकल गए। पीछे फिरौन जो उनको कत्ल करने के लिए तैयार थे और बड़ी फौज थी, वो फौज ने भी ये समझा कि जी हमारे लिए भी रास्ता होगा। अल्लाह ताला ने दरिया बंद कर दिया और वो उस दरिया के अंदर फिरौन भी और उसकी पूरी जो फौज थी वो गर्क हो। इतनी बड़ी निशानी अल्लाह की देखी, निशानियों पे निशानियां देखते आ रहे हैं और फिर इतने जलीलुल कदर नबी मूसा अलैहिस्सलाम की इतनी लंबी रफाकत, और फिर इसके बाद आके एक कौम को देखते हैं जो बुतों की पूजा कर रहे हैं तो कह रहे हैं हमारे लिए भी ऐसा कोई अल्लाह बना दे, हमारे लिए भी ऐसा कोई खुदा बना दे। तो मूसा अलैहिस्सलाम को इसमें बड़ा अफसोस और नाराजगी हुई, ये कैसी कौम है। अगर मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह उन्होंने फरमाया इस सारे वाकये के बारे में कि जब कौमों के ऊपर फराखी मालदारी आ जाती है, इज्जत आ जाती है, रोब दबदबा और उनको ओहदे मिलना शुरू हो जाते हैं, तो फिर इंसान के अंदर कई मरतबा जहालत बढ़ जाती है। तो हम तो सारा वक्त यही समझते हैं कि जी माल थोड़ा मेरा बढ़ जाएगा तो जिंदगी आसान हो जाएगी, ये प्लॉट मिल जाए तो जिंदगी आसान हो जाएगी, ये वाली नौकरी मिल जाए तो जिंदगी आसान हो जाएगी, ये कारोबार मिल जाए तो जिंदगी आसान हो जाएगी, इस चीज में से मेरा हिस्सा मुझे मिल जाए तो जिंदगी आसान हो जाएगी। मुफस्सिरीन ने ये फरमाया जिंदगी आसान नहीं, इंसान जहालत में कई मर्तबा इस माल की फराखी की वजह से आ जाता है। श्री नबी अलैहिस्सलाम ने अपने सहाबाए कराम को फरमाया कि मुझे तुम्हारे बारे में ये डर नहीं है कि तुम बुतों की पूजा करोगे, बस तुम्हारे बारे में ये डर है कि अगर अल्लाह ने तुम पे माल फराह कर दिया तो तुम गाफिल हो जाओगे। तो हम जितना फराखी को इतना अच्छा समझते हैं और इसके ऊपर खूब दर्स सुनते भी हैं और दर्स सुनाते भी हैं और हर वक्त हर तरफ माहौल ही बना हुआ है कि जी माल ज्यादा होना चाहिए, माल ज्यादा होना, जिसके पास माल ज्यादा होगा वो आंसुओं से रोएगा जरूर। नबी अलैहिस्सलाम ने फरमाया कि मेरी उम्मत के गरीब लोग मेरी उम्मत के अमीर लोगों से 500 साल पहले जन्नत में दाखिल हो जाए। तो 60-70 साल की जिंदगी में थोड़ा सा माल ज्यादा हो जाएगा, इसके बदले में 500 साल इंतजार करना होगा। इंसान का अपना ही मुलाजिम जो है वो 500 साल पहले जन्नत में जाएगा, और सेठ जो है वो मिन्नत कर रहा होगा कि भाई मुझे साथ ले जा। नबी अलैहिस्सलाम ने फरमाया कि अगर अल्लाह को तुम्हारे फितने में पड़ने का डर ना होता तो इन काफिरों की छतों को भी अल्लाह ताला जो है वो सोने की बनाता है। कि अल्लाह के दिल में, अल्लाह के नजदीक इस माल और दौलत की कीमत, इस पूरी दुनिया के माल की कीमत मच्छर के पर के बराबर है। तो जिस माल की वजह से सारी लड़ाइयां कर रहे होते हैं, भाई भाई से लड़ता है, बीवी शौहर से झगड़ती है, वालदैन बच्चों पे नाराज होते हैं, इस माल का तो ये हाल है। हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह फरमा रहे कि जब माल आता है तो इंसान यूं करता है। तो बनी इसराइल का भी यही हाल है, फिरौन गर्क हो गया। अभी जो फिरौन की जितनी भी इमारतें थी, जितनी भी उसकी ओहदे थे, और जितना भी उसका माल और उसकी जो विरासत थी, उसकी सारी हुकूमत थी, ये बनी इसराइल के हाथ में आ गई। तो फरावानी आ गई, वरना अकल से बईद है ये बात कि जिसने अल्लाह की इतनी बड़ी बड़ी निशानियां देखी हो वो आके कहे कि जी हमारे लिए ऐसा बुत बना दो। ये बेवकूफी उसी वक्त आती है जब इंसान माल और दौलत और ऐश और इशरत में गाफिल हो जाता है। इसीलिए कई मर्तबा हम तंगी से तंग आ जाते हैं, माल की तंगी से परेशान होते हैं। मगर सच्ची बात यह है कि ये फराखी भी कोई कम परेशानी वाली चीज नहीं है, और कई मरतबा इस फराखी का ना होना ये अल्लाह की रहमत होती है। चुनाचे मशायख ने लिख के है, माल के बबाल, माल जब ज्यादा हो जाता है, माल जब इंसान का बढ़ जाता है तो उसके साथ बबाल आता है। और सबसे पहला और सबसे वाज़े बबाल माल का ये है कि जब माल बढ़ जाता है इंसान के गुनाह भी बढ़ जाते हैं, गुनाह करना आसान हो जाता है। और कई मरतबा इंसान समझता है कि जी अगर अब मैं मालदार हो के गुनाह कर रहा हूं तो मुझे किसी से डरने की जरूरत नहीं, मेरे पैर मजबूत है। गुरबत में गुनाह करता है तो उसे ये डर लगता है कि कभी ये डांट देगा और कभी वो डांट देगा। मालदार गुनाह करता है वो कहता है इतने अमीर आदमी को कौन डांटेगा, उसके वालदैन भी उसको डांटने से पहले सोचते हैं कि जी कमाऊ पूत है, इसको कहां डांटेंगे, घर ही यही चला रहा है तो पीता रहे शराब, उसकी शराब पे कुछ नहीं कह सकते। तो माल का पहला बवाल यह कि गुनाह करना बहुत आसान हो जाता है और गुनाह को हम छोटी चीज समझते हैं। अल्लाह रब्बुल इज्जत ने फरमाया, मै यामल सू ऐ युज्ज़ा बिही, जो कोई गलत काम इतना सब करेगा उसकी जजा उसको मिल के रहेगी। ये मुमकिन ही नहीं है कि इंसान गुनाह करे और फिर अल्लाह की पकड़ से बच जाए। हाँ एक हल है कि गुनाह करे और फिर अपने आप को मलामत करे कि गलत किया, तौबा करे। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया कि जब कोई शख्स गुनाह करता है उसके दिल पे एक स्याह नुक्ता लग जाता है, अगर तो तौबा कर लेता है तो वो स्याह नुक्ता धुल जाता है, और अगर तौबा नहीं करता तो एक और स्याह नुक्ता लग जाता है, फिर एक और स्याह नुक्ता लगता है, हत्ता कि वो दिल पूरी तौर पे स्याह हो जाता है। अब उस दिल को न सही का पता न गलत का पता। माल का पहला बवाल ये है कि माल ज्यादा होता है तो इंसान धड़ल्ले से गुनाह करता है कि किसी के अंदर हिम्मत बाकी नहीं रहती उसको कुछ कहने की कि भाई ये ना किया कर। गरीब गुनाह करता है तो ये भी डांट रहा है, वो भी डांट रहा है, दोस्त भी समझा रहे हैं, वालदेन भी समझा रहे हैं, मालदार को कौन समझाएगा? उसके तो वालदेन ही उसे डर रहे होते हैं कि जी इसको डांट देंगे, इससे रिलेशनशिप खराब करेंगे तो घर में पैसे कैसे आएंगे। एक शेख का एक नौजवान बड़ा करीबी मुरीद था और वो जिना की आदत में पड़ गया था। शहर के जितने भी जिना के अड्डे थे, हर जिना के अड्डे पे जाता, खूब जिना करता। अल्लाह, फिर ये भी नहीं कि जिना करके गायब हो जाता, वक्तन फवक्तन शेख की खिदमत में आके और अपनी इस गलती को बयान भी करता, परेशान भी होता कि जी गलत चीज नहीं करनी चाहिए, मगर ऐलान ये भी करता है कि जी इससे मैं बच नहीं सकता। शेख उसको बड़ी तरकीबें समझाते कि अच्छा यूं कर ले, तो रोजा रख ले, तो मेरे पास ठहर जाओ, ना जा कहीं भी, ये जिक्र कर तो वो जिक्र कर, मगर ये आदत थी कि निकलती कोई नहीं थी। हत्ता के शेख ने कहा कि शादी कर ले तो शायद ये आदत निकल जाएगी, बीवी निगरानी भी करेगी तो दोनों तरह से जरूरत भी पूरी करने के लिए बीवी होगी और निगरानी करने के लिए भी बीवी होगी। तो पीछे पड़ के उसकी शादी भी करवा दी नौजवान की। शादी के बाद कुछ अरसे तक जिना नहीं किया, फिर थोड़ी देर से बाद जब दिल भर आया तो फिर जिना शुरू। अब इतना वक्त उसने शेख के साथ गुजारा और इतनी सारी शेख ने उसको तरकीबें बताई और वो किसी पर भी अमल नहीं कर सका, जिना करता है। अब उसको शर्म आती थी शेख के सामने जाने से, तो कुछ अरसे तक शेख के पास आया ही नहीं। चंद साल गुजर गए। चंद साल बाद अचानक शेख की और उसकी मुलाकात किसी एक तकरीब पर किसी जगह पे हो गई। अब वो आंखें बचा रहा है और शेख जो है वो चाह रहे थे कि कोई नहीं, नहीं भी मिला इतने अरसे तक तो है तो अपना ही बच्चा। तो उसको जाके बड़ी मोहब्बत और शफकत उसके साथ की तो उसके दिल को सुकून हुआ कि अच्छा हजरत नाराज नहीं है, मैं इतने अरसे से नहीं आया। फिर थोड़ी सी बैठ के गुफ्तगू शुरू हो गई, बातचीत हो गई, थोड़ी सी कंफर्टेबल जब हो गया तो शेख ने पूछ लिया कि उस बीमारी का क्या हुआ, अभी तक चल रहा है उसी तरह से जिना? उसने कहा कि हजरत काफी अरसा हो गया है इस बीमारी से जान छूट। शेख हैरान कि इतने अरसे इतना खानका पे आना, नेक सोहबत में रहना, ये तरकीब बताना, वो तरकीब बताना, शादी करना, किसी चीज ने काम नहीं किया और इतने अरसे से दूर है और ऐसा भी नहीं किसी नेक माहौल में गया हुआ है, तो कैसे बच गया इस गुनाह से? तो पूछा कैसे बच गए? उसने कहा कि हजरत जब आपके पास आता था तो वालिद जिंदा थे, पैसे की बड़ी फरावानी थी, कुछ अरसा पहले वालिद फौत हो गए, ऐसा खत्म हो गया, ऐसा खत्म हो गया तो जिना भी खत्म हो गया। तो माल का पहला वबाल ये है कि माल आता है इंसान को गुनाह की तरफ लेके जाता है। गुनाह करना आसान, इंसान धड़ल्ले से गुनाह करता है, मालदार बंदा उसको कोई पूछ नहीं सकता कि क्यों ये करते हो। माल का दूसरा बड़ा बवाल ये है कि माल जब आता है तो इंसान का दिल डरपोक बन जाता है, उसके दिल में मौत का खौफ बैठ जाता है और मौत दीन इस्लाम में ऐसी कोई बहुत डरावनी सी चीज नहीं है। नबी अलैहिस्सलाम ने इरशाद फरमाया तुहफतुल मुमिन अल मौत, कि मोमिन के लिए तो ये मौत एक तोहफा है,
मौत कैसे तोहफा हो गया, हम तो मौत से बड़ा डरते हैं। औरतें कहती हैं जी घर में आके ये मौत की बातें ना किया करें, तो इतना हम डरते हैं कि कहीं मौत आ ना जाए कि मौत का तस्करा भी नहीं करते। और अल्लाह के नबी फरमा रहे कि मौत तो तुम्हारे लिए तोहफा है, तो मौत तोहफा बन कैसे गई? तो उलमा ने बताया कि अल्लाह के नबी ने फरमाया कि ईमान वाले के लिए मौत तोहफा है, कि जैसे ही मौत आएगी ईमान वाले को इस मौत आते ही वो अय्याशियां और वो जिंदगी और वो सुकून और वो मजे होंगे इस दुनिया की जिंदगी में, जो भी उसको नेमत मिली होगी वो थूकना भी पसंद नहीं करेगा। इसलिए मोमिन के लिए मौत तोहफा है। मोमिन का बड़ा मसला ये नहीं होता है कि मुझे मौत आ जाएगी, उसका बड़ा मसला ये है कि मुझे मौत इस हालत में आए कि अल्लाह मुझसे राजी हो, ये उसका बड़ा मसला है। तो मोमिन मौत से नहीं डरता। नबी अलैहिस्सलाम ने इरशाद फरमाया अल मौत जसरुन, मौत तो एक पुल है, यूसिलुल हबीब इला हबीबी, एक दोस्त को दूसरे दोस्त से मिलाने वाला पुल है। तो बंदे का दोस्त अल्लाह है और अल्लाह से जो मुलाकात, इतनी उस अल्लाह की सारी जिंदगी आपने इबादत उसका नाम लिया, उससे दोस्ती जो की, तो अब उससे मुलाकात का वक्त है मौत। तो मौत तो दोस्त को दोस्त से मिलाने वाली चीज है, मगर माल के वबाल में से एक वबाल ये है कि जब माल आता है तो इंसान मौत भूल जाता है, मौत से डरना शुरू हो जाता है। हजरत अकदस थानवी रहमतुल्लाह अलैह के पास एक आदमी आया, नवाब साहब। नवाब साहब हजरत के मुरीद थे, हजरत से मोहब्बत भी बहुत रखते थे, हजरत की सोहबत में भी आते थे। और आके अर्ज की हजरत सच्ची बात बताऊं मौत से बहुत डर लगता है। हजरत ने फरमाया बिल्कुल ठीक है। हजरत को अल्लाह ने हकीम उल उम्मत बनाया था। और हकीम उल उम्मत कौन होता है कि जिसके अंदर बड़ी हिकमत होती है, वो बड़ी हिकमत से इंसान की गलत आदतों को दूर करने वाला, उसको हकीम उल उम्मत कहते हैं। तो हजरत ने उसको सजेशन दिया, उसको हल बताया कि तू सदका करना शुरू कर दे। तो उसने कहा ठीक है। हजरत ने फरमाया है नवाब साहब थे, नवाब साहब ने सदका करना शुरू कर दिया। पहले तवज्जो इतनी नहीं थी सदके की तरफ, अब रिश्तेदारों को भी दे रहा है तो गरीबों को भी दे रहा है तो दीन पर भी लगा रहा है। तो 3 महीने बाद आके कहता कि हजरत कुछ हो गया है, मौत से वो डर रहा नहीं है, वो जो खौफ होता था अब कहता हूं आप भी जाए तो कोई मसला नहीं है। तो आपका ये जो हल है, आपका जो ये सलूशन था, ये काम कर गया। मगर सवाल मेरा ये बनता जरूर है कि सदका करने से ये मौत का डर निकल कैसे गया? उन्होंने फरमाया कि इंसान की तबीयत ऐसी है कि जहां उसका सरमाया होता है ना, उसका दिल वहीं लगता है। आज आप अपना सारा पैसा निकाल के और किसी और शहर में लगा दे, वहां घर खरीद ले, वहां और चीजें खरीद ले, यहां कुछ भी ना रहे, तो अब आपके दिमाग में सोच यही होगा कि जी उधर ही चले जाता हूं, सरमाया जो सारा वहां है। तो हजरत ने फरमाया कि इंसान का दिल वहीं लगता है, जहां उसका सारा सरमाया, जहां उसकी फैक्ट्री, कारोबार, दुकान, घर, जहां उसका सरमाया है वहीं दिल लगता है। तो पहले आपने क्योंकि आखिरत में कोई सरमाया लगाया ही नहीं था, तो आपका दिल आखिरत में लगता नहीं था। अब ये जो सदका किया तो सारा सरमाया अब आखिरत में डालना शुरू किया है, तो अब दिल आखिरत में लगना शुरू हो गया, तो अब मौत का डर आपके दिल से निकल गया है। तो माल के वबाल में से एक बड़ा वबाल यह है कि माल आता है, गुनाह इंसान फिर धड़ल्ले से करता है कि मैं मालदार हूं, कोई मुझे रोक नहीं सकता। और माल का बड़ा वबाल यह है कि जब माल आता है तो इंसान को मौत का खौफ आने लगता है। और माल का सबसे बड़ा वबाल, انسان کے اندر کئی مرتبہ انسان کے پاس مال بڑھ جاتا ہے اس تک تکبر بھی بڑھ جاتا ہے. وہ سمجھتا ہے کہ میں کوئی بہت بڑی چیز بن گیا. اس لیے علماء نے فرمایا کہ اگر فرعون مالدار نہ ہوتا تو خدائی کا دعویٰ کبھی نہ کرتا. یہ جو تکبر اس درجے کا ہو گیا کہ اپنے آپ کو خدا سمجھنے لگا, اس مال کی وجہ سے ہی سمجھنے لگا. تو یہ جو مال ہے یہ اپنے ساتھ تکبر لے کے آتا ہے. بہت ہی تھوڑے لوگ ہوتے ہیں کہ مال بھی بڑھ جائے اور اس کی عاجزی بھی بڑھ جائے. نہ مال آتا ہی انسان کے دل میں تکبر بڑھانے کے لیے. یہ تکبر چھوٹا گناہ نہیں ہے. نبی علیہ الصلوۃ والسلام نے فرمایا لا يدخل الجنہ من کان فی قلبہ مثقال ذرۃ من کبر, کہ اس کے لیے تو جنت میں داخلہ ہی ممنوع ہے جس کے دل میں اتنا سا تکبر ہوا. ہمارے ایک جاننے والے عالم مال کی وجہ سے بڑے پریشان تھے. نیک آدمی تھے, عالم دین بھی تھے. پریشان اس لیے ہوتے تھے کہ بھئی مہینے میں جو تنخواہ, جو چیز, جو ان کی آمدنی تھی, مہینے کے شروع کے چند دنوں میں ہی ختم ہو جاتی. پھر آخری 10-12 دن جو ہوتے تھے بڑی قسمہ کرسی میں گزرتے. کبھی اس سے ادھار لے رہے ہیں, کبھی اس سے یہ کر رہے ہیں, کبھی بیوی پیسے مانگ رہی ہے تو ہے نہیں, ادھر سے ادھر کر رہے ہیں, اس کی بات وہ کر رہے ہیں, ٹوپیاں گھما. کہتا ہے یہ کوئی میرا کام ہے؟ ہر مہینے آخری 10-12 دن یہی حال. کہتے ایک دن بیٹھ گیا میں رات کو, یہ رات کا وقت ہوتا ہے کہ اللہ رب العزت آسمان دنیا پہ تشریف لاتے ہیں اور دعائیں سنتے ہیں. کہتے میں نے بیٹھ کے 2 گھنٹے اللہ کے سامنے رویا, یا اللہ اس مال کی تنگی کو دور فرما. اور کہنے لگے کہ میں نے اللہ سے یہ بھی نہیں کہا کہ مجھے کوئی بہت سارا مال چاہیے. کہتے میں نے اللہ سے کہا یا اللہ کوئی بہت مالدار امیر آدمی نہیں بننا چاہتا, بس اتنا پورا کر دے کہ یہ جو ہر مہینے قسمہ پرسی آ جاتی ہے اس سے نجات عطا. عالم دین تھے, نیک آدمی تھے, ہر روز صبح قرآن پاک پڑھنے کا بھی معمول تھا. فجر کی نماز کے بعد قرآن پاک پڑھتے تھے. خود فرماتے ہیں کہ رات کو جو دعا کی اس کے اگلے دن صبح جب قرآن پاک کھولا تو اس میں جواب پہلی لائن میں دعاواب موجود تھا. وہ کہتے ہیں کہ اللہ رب العزت فرماتے ہیں ایسے ایسے قرآن کھولا, پہلی آیت پڑھی وَلَوْ بَسَتَ اللَّهَ رِزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ, کہ اگر ہم اپنے بندوں کا رزق جو ہے وہ بڑھا دیں تو یہ زمین میں بغاوت کرنا شروع کر دیں گے. تو 30-40 سال 50 سال امارت میں گزار کے اور بغاوتیں کرنی ہے, تکبر کرنا ہے اور پھر اربوں سال جہنم میں بیٹھنا ہے. اللہ تو یہ کوئی اتنی اچھی چیز بھی نہیں ہے. حضرت عمر نبی علیہ الصلوۃ والسلام کے گھر میں تشریف لائے اور آپ کی آنکھوں سے آنسو نکل آئے. اپنے جذبات میں پوچھا کہ کیا آپ اللہ کے نبی نہیں ہیں؟ کیا آپ کے لیے یہ دونوں جہان نہیں بنائے؟ تو نبی علیہ الصلوۃ والسلام نے فرمایا ہاں میں اللہ کا نبی. فرمایا کہ اگر یہ حال ہے تو پھر آپ کے گھر میں اتنی غربت کیوں ہے کہ آپ کا بچھونا بھی صحیح نہیں ہے اور آپ جس بچھونے پہ لیٹتے ہیں تو اس سے آپ کے جسم پہ نشان ہو جاتے ہیں, آپ کو کھانے کو بھی صحیح نہیں ملتا. تو نبی علیہ الصلوۃ والسلام نے حضرت عمر کو یوں پیچھے کیا کہ تیرے ایمان کو کیا ہو گیا ہے, اس دنیا کا یہ مال تو یہ اللہ نے کافروں کے لیے بنایا ہے اور ہم سے اللہ نے آخرت کے مال اور آخرت کی دنیا کا وعدہ دیا ہے. یہ مال جو ہے جس کے پیچھے ہم دن رات دیوانے ہو رہے ہیں یہ آ بھی جائے گا تو زیادہ پریشان کرے گا. آج جس کے پاس مال زیادہ ہے وہ زیادہ پریشان ہے. یہ پکی بات ہے. آج مال زیادہ جس کے پاس ہوتا ہے وہ اس مال کی وجہ سے روتا ہے. اس لیے مال کے چار وبال میں سے ایک اور وبال, اور وہ یہ کہ جب یہ مال آتا ہے پھر انسان اس مال کا مقابلہ شروع کر دیتا ہے. مال نہیں تھا تو مقابلہ کہاں ہے؟ اب مال آ گیا تو جی فلاں جو ہے میرا رشتہ دار میرے پاس اس سے زیادہ بڑا گھر ہو, اس فلاں رشتہ دار سے زیادہ بڑی گاڑی ہو, اس فلاں رشتہ دار سے زیادہ بڑا کاروبار ہو, اس فلاں رشتہ دار سے زیادہ بہتر گھڑی ہو, اس سے بہتر فون ہو, اس سے بہتر یہ ہو. بس ہر وقت دماغ اسی میں گھومتا ہے. تو مال کے وبال میں سے جب مال آتا ہے, مال نہیں ہوتا تو پھر کہاں مقابلہ؟ مگر مال ہوتا ہے بس یہ جو مال کا مقابلہ شروع, اور یہ مال کا مقابلہ یہ ایسی باطنی بیماری کہ اللہ رب العزت نے فرما دیا کہ تم قبر تک پہنچ جاؤ گے نا, یہ باطنی بیماری نہیں نکلے گی. الحاکم التکاثر, جو مال کا مقابلہ ہے یہ تمہیں غفلت میں ڈالتا ہے. حتی زرت المقابر, تاکہ تم قبر میں جاؤ. تو اس مال کے معاملے میں کسی کی بھی لاجک کو نہ سمجھے کہ جی زیادہ ہونا چاہیے اور اتنا ہونا چاہیے اور اتنا ہونا چاہیے. مال کا زیادہ ہونا انسان کو پریشان, اس میں قرآن کی لاجک کو دیکھیں, اس میں اللہ کے نبی کی لاجک کو دیکھیں کہ یہ زیادہ مال کچھ نہیں کرے گا آپ کے لیے. جتنا زیادہ بڑھا لو گے پریشانی ختم ہو کے پھر بھی نہیں دے گی. چلے نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اصل امیر وہ نہیں ہے کہ جس کے پاس بہت مال ہو, فرمایا اصل امیر وہ ہے جس کو اس مال خرچ کرنے کا شوق, جو مال اپنا اٹھا کے دوسرے کو دے دے, یہ اصل امیر. چنانچہ اس امت کے بزرگ گزرے ہیں, حضرت عمر بن عبد العزیز رحمۃ اللہ علیہ, یہ مالدار آدمی تھے, بادشاہوں کے گھرانے کے تھے. ان کے چچا جو ان کے سسر تھے وہ بھی وقت کے بادشاہ تھے, پھر اس چچا کے بہت سارے بیٹے تھے چار پانچ, وہ بھی بادشاہ بنے, پھر آخر میں ان کا نمبر آ گیا, یہ بھی بادشاہ بنے. تو مالدار تھے, بادشاہ وقت تھے. بادشاہ بننے سے پہلے گورنر تھے, اور گورنر کیا تھے کہ مالداری کا عروج تھا, اتنا مال تھا اور اتنا مال خرچ کرنے کا شوق تھا کہ آپ کے جو کپڑے تھے وہ ایک جگہ سے دوسری جگہ لے جانے کے لیے 60 اونٹ استعمال ہوتے تھے, صرف کپڑوں کا یہ حال. پھر اونٹوں کا شوق تھا, اور یہ خرچ کرنے کا شوق, وہ خرچ کرنے کا شوق, سارے بادشاہوں والے شوق. اور پھر بادشاہ بنے, اور بادشاہ بنے تو لوگوں نے دیکھا کہ یہ کپڑوں کا شوق اور اس کا شوق اور اس کا شوق سب ختم. ایک جوڑا تھا, اس جوڑے کو جمعہ کے دن خود دھوتے صبح اور سکاتے, اور جمعے کی نماز وہ اس جوڑے سے پڑھانے کے لیے آتے, اور اتنی تھوڑی اپنی تنخواہ رکھی تھی بیت المال سے کہ مشکل سے گزارا ہوتا. ایک مرتبہ جس محل میں رہتے تھے اس کی کوئی چیز ٹوٹ گئی, کوئی چیز, کوئی عمارت جو ہے وہ خراب ہو گئی, تو اتنے پیسے بھی نہیں تھے کہ وہ عمارت واپس بنا لے, بادشاہ خود کارا بناتا اور خود عمارت واپس صحیح کرتا. تو کسی نے آ کے پوچھ لیا کہ بادشاہ سلامتی کیا ہو گیا, آپ جب گورنر تھے تو اتنا مال استعمال کرتے تھے, اتنا خرچ کرتے تھے, اب بس یہ ایک جوڑا ہی ہے کپڑوں کا اور بالکل مسکینوں کی طرح رہتے ہیں, کیا وجہ ہے؟ انہوں نے کہا جب گورنر تھا تو مجھے شوق تھا کہ میں بادشاہ بنوں, مگر جب یہ شوق پورا ہوا، اس شوق پورا ہونے کے دوران چار پانچ بادشاہ گزرے جو میرے اپنے رشتے دار، ان چاروں پانچوں کو قبر میں میں نے اتارا ہے، تو یقین ہو گیا کہ یہ بادشاہت میں زیادہ وقت نہیں گزرے گا، زیادہ وقت قبر میں گزرنا ہے۔ تو تب سے یہ بادشاہت اچھی نہیں لگتی۔ تو جب گورنر تھا تو بادشاہ بننے کا شوق تھا، اور جب بادشاہ بنا ہوں تو یہ شوق ہوا ہے کہ قبر کی زندگی اچھی ہو جائے۔ نو بیٹے تھے، نو کے نو بیٹوں کو کوئی جائیداد چھوڑ کے نہیں، بستر مرگ پہ تھے تو بیٹوں کا ماموں ملنے کے لیے آیا، بیٹوں کا رشتہ دار کوئی تھا، یعنی اس کی بیوی کی طرف کا رشتہ دار۔ یعنی گو کہ آپ بہت ہی تکلیف میں ہیں، بیمار ہیں، اور اس وقت آپ سے کوئی تنازع والی بات نہیں کرنی چاہیے، مگر آپ نے بیٹوں کے ساتھ بڑی زیادتی کی ہے۔ نو بیٹے ہیں اور کچھ بھی نہیں چھوڑ کے جا رہے، آپ سے پہلے جتنے بھی گزرے ہیں بادشاہ اپنے بیٹوں کی فکر کی ہے، اپنے بیٹوں کی فکر کوئی نہیں ہے۔ تو بہت ہی آپ نے زیادتی ان بیٹوں کے ساتھ کی۔ بیمار تھے، لیٹے ہوئے تھے، اٹھ کے بیٹھ گئے، یہ انتقال سے چند دن پہلے کی، اور بیٹھ کے کہا کہ دیکھو اگر تو میرے یہ بیٹے گناہ کی لائن پر ہیں، اللہ کی نافرمانی والی زندگی گزارنی ہے، تو ان کو مال دے کر میں ان کے گناہوں میں ان کا مددگار نہیں بننا چاہتا، اور مال ان کو دوں تو کہاں سے دوں، یہ مال کوئی میرا ہے تو حکومت کا مال ہے، اور اگر یہ صالحین میں سے ہیں، یہ نیک ہیں، تو اللہ نے قرآن میں وعدہ کیا ہے وَهُوَ يَتَوَلَّ الصَّالِحِينَ، کہ اللہ نیکوں کا سرپرست ہے۔ یہ بات کی، وہ جو رشتہ دار تھا وہ چلے گیا، اور واقعی وراثت میں ان بیٹوں کے کچھ نہیں، مگر بیٹے نیک تھے، نو بیٹے تھے۔ ایک وقت حکومت میں ایسا آیا، یہ نو کے نو بیٹے کسی نہ کسی صوبے کے گورنر بنے، تو مال اپنے ساتھ وبال لے کے آتا ہے، اس مال پہ فریفتہ ہونا یہ سب سے بڑی بے وقوفی ہے۔ اللہ کے پیارے محبوب نے فرمایا حب الدنیا رأس کل خطیئہ، دنیا کی محبت یہ ہر برائی کی، ہر غلطی کی جڑ ہے۔ اللہ تعالیٰ ہمیں اس مال کے وبال سے محفوظ فرمائے، مال کی آزمائشوں سے محفوظ فرمائے، مال کے بارے میں قرآن اور حدیث کے مطابق زندگی گزارنے کی توفیق عطا فرمائے۔ آخر دعوانا ان الحمدللہ رب العالمین۔ تھوڑی دیر کے لیے سب حضرات مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کر کے اللہ کی یاد میں ڈوب جائیں۔ تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں۔ یار رہے یار جب تو میرا یار رہے یا رب تو میرا اور میں تیرا یار رہوں مجھ کو فقط تجھ سے ہو محبت خلق سے میں بیزار رہوں خوش رہے نا مجھ کو کسی کا تیرا مگر ہوشیار رہوں ہر دم ذکر و فکر میں تیری مست رہوں سر شار رہوں اب تو رہے بس تادم آخر ورد زبان اے میرے الہ لا الہ الا اللہ لا الہ الا اللہ تیرے سوا معبود حقیقی کوئی نہیں ہے کوئی نہیں تیرے سوا حقیقی کوئی نہیں ہے کوئی نہیں تیرے سوا موجود حقیقی کوئی نہیں ہے کوئی نہیں تیرے سوا مشہود حقیقی کوئی نہیں ہے لا الہ الا اللہ محمد رسول اللہ دعا کر لیجئے سبحان ربی العلی الوہاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا ترحمنا لنكونن من الخاسرين. اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں، اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، لبرے دن سے محفوظ فرما، لبری رات سے محفوظ فرما، میرے مالک برے کاموں سے محفوظ فرما، اے اللہ ہمیں برے انجام سے محفوظ فرما، اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما، اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما، میرے مالک نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما، اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما، لنفس و شیطان کے مکر و فریب سے محفوظ فرما، لنفس و شیطان کے مکر و فریب سے محفوظ فرما، نہ جس طرح آپ نے آسمان کو زمین پر گرنے سے روک دیا، اللہ شیطان کو ہم پر مسلط ہونے سے روک دیجیے، میرے مالک اپنی رحمت کا سایہ عطا فرما، اے اللہ جو بھی گناہ کیے اللہ اپنی رحمت سے ان گناہوں کو معاف فرما، اللہ آپ کی نافرمانی نہیں کرنا چاہتے، میرے مالک تیرے کمزور بنتے ہیں، اے اللہ کمزوروں کے حال پر رحم فرما، اللہ کمزوروں کے حال پر رحم فرما، اے اللہ رحمت کا معاملہ فرما، اے اللہ کبھی شیطان ہمیں لوٹ لیتا ہے، اللہ کبھی ہماری خواہشات ہمیں غلط راستوں پہ ڈال دیتی ہیں، اے اللہ ہمارے لیے گناہ سے بچنا بڑا مشکل کام ہو گیا، اللہ آپ کے لیے گناہ سے بچانا آسان ہے، میرے مالک گناہوں سے پاک زندگی نصیب فرما، گناہ گاری میں کب تک عمر کاٹو، گناہ گاری میں کب تک عمر کاٹو، بدل دے میرا رستہ دل بدل دے، آواؤ ہرس والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، میرے مالک رحمت کا معاملہ فرما، اللہ میں نیک نہ بن سکا، اللہ تیرے نیکوں میں آ کے بیٹھ گئے، اللہ نیک نہ بن سکا، میرے مالک نیکوں میں آیا بیٹھا، اے اللہ آپ کے پیارے محبوب نے فرمایا یہ نیک لوگ اللہ کو یاد کرنے والے، اللہ ان کے قریب بیٹھنے والا بدبخت نہیں ہوتا، اللہ بدبختی سے محفوظ فرما، میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما، اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما، میرے مالک جیسا آپ ہمیں دیکھنا چاہتے ہیں اللہ ہمیں ویسا بننے کی توفیق عطا فرما، میرے مالک رحمتوں کا سایہ عطا فرما، اے اللہ کرم کے فیصلے فرما، اے اللہ اپنی دوری سے محفوظ فرما، میرے مالک ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، اے اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے اے اللہ ہماری ان دعاؤں کو رد نہ فرما، اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں ہے، میرے مالک ہمارا آپ کے سوا کوئی نہیں، اللہ اپنے در سے دور نہ فرما، پروردگار عالم تیرا ہی ہے سہارا، پروردگار عالم تیرا ہی ہے سہارا، تیرے سوا جہاں میں کوئی نہیں ہمارا، اللہ رحمت کا معاملہ فرما، اللہ اپنے در سے دور نہ فرما، میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما، اللہ جس طرح آپ کو یاد کرنے کا جس طرح آپ کو یاد کرنے کا حق تھا، اللہ وہ حق ادا نہ کر سکا، جس طرح آپ کی دی ہوئی نعمتوں پہ شکر کرنے کا حق تھا میرے مالک وہ حق بھی ادا نہ کر سکے، جس طرح گناہوں سے بچنے کا حق تھا میرے مالک وہ حق بھی ادا نہ کر سکے، اے اللہ تیرے لٹے ہوئے بندے تیرے در پہ حاضر، اللہ لٹے ہوئے کے حال پر رحم فرما، اللہ ہم نے تو دنیا داروں کو دیکھا لٹے ہوئے بندے کو لوگ دیکھتے ہیں لوگ اس سے زیادہ مہربانی کرتے ہیں، اللہ آپ تو سب مہربانوں سے بڑھ کر مہربان ہیں، اللہ ہم لٹے ہوئے کے حال پر مہربانی فرما، میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما، اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما، اے اللہ اٹکے ہوئے کاموں کا ہونا آسان فرما، اللہ الجھے ہوئے کاموں کو اپنی رحمت سے سلجھا، اللہ ہمارے تینوں حرم کی حفاظت فرما، اللہ ہمارے اس ملک کی حفاظت فرما، اللہ ہمارے شہر کی حفاظت فرما، میرے مالک ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما، اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما، اے اللہ جنہوں نے دعاؤں کے لیے کہا اے اللہ ان کو ان دعاؤں میں شامل فرما، اللہ جو دور بیٹھے ان دعاؤں میں آمین کہہ رہے ہیں اللہ ان کے دلوں کو بھی اپنی محبت سے لبریز فرما، میرے مالک ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں جو حیات ہیں اللہ ان سب کی مغفرت فرما، اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما، ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم، وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. ضروری اعلان، انشاءاللہ 16 اور 17 دسمبر کو ہمارا سالانہ اجتماع ہوگا، 16 دسمبر ہفتے کے دن شام عصر کے وقت شروع ہوگا، اور انشاءاللہ 17 دسمبر یعنی اتوار کے دن ظہر کے وقت مکمل ہوگا، تربیتی اجتماع 2 روزہ یوں سمجھ لیں 1.5 روزہ ہے، اس میں ضرور شامل ہوں، مشائخ کرام کے بیانات ذکر و مراقبہ کی محفل، اس سے انشاءاللہ امید ہے کہ ایک دن مسجد میں اعتکاف کر کے یا 2 دن مسجد میں اعتکاف کر کے اور نیک لوگوں کی صحبت اٹھا کے جو ہمارے دل ہے اس کی برکت سے منور ہوں گے، اللہ تعالی ہم سب کو یہ توفیق نصیب فرمائے، تو ابھی سے ذہن بنائیں اپنا بھی اور اپنے جاننے والوں کا بھی، جزاکم اللہ، نماز کی تیاری کریں۔